तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
अस्ट्रेलियाबाट सन् 2003 निरन्तर प्रसारण भइरहेको एसपीएस नेपालीको यो नयाँ पोडकास्ट अङ्कमा स्वागत छ। म आवास पराजुली। आज हामी नेपाल राष्ट्र ब्याङ्कको कार्यकारी निर्देशक तथा प्रवक्ता रहिसकेका लक्ष्मी प्रपन्न निरौलासँगको कुराकानी प्रस्तुत गर्दैछौ। मेलबर्न स्थित भिक्टोरिया युनिभर्सिटी र ब्याङ्किङ फाइनान्स एन्ड इन्सुरेन्स इन्स्टिच्युट अफ नेपाल बिफिनद्वारा गत अप्रेल 27-30 मेलबर्नमा आयोजना गरिएको लिडरसिप डेभलपमेन्ट प्रोग्राममा भाग लिन केही दिन अघि उनी अस्ट्रेलिया आएको बेला एसपीएसको मेलबर्न स्टुडियोमा बोलाएर हाल सानिमा ब्याङ्कका स्वतन्त्र सञ्चालक समेत रहेका निरौलासँग अस्ट्रेलिया र नेपाल बीचको आर्थिक सम्बन्ध लगायत समसामयिक र आर्थिक विषयवस्तुमा केन्द्रित रहँदै सहकर्मी दिनिता रिसालले गर्नुभएको कुराकानी सुन्नतर्फ लागौं।
सुरुमा त लक्ष्मीजी स्वागत छ यहाँलाई एसबीएस नेपालीमा।
धन्यवाद।
अस्ट्रेलिया भ्रमणबाटै सुरु गरौँ होइन। अस्ट्रेलिया भ्रमण के कारणले हुन आयो, कति दिनदेखि हुनुहुन्छ बताइदिनुहोस्।
अस्ट्रेलिया मेलबर्नमा चाहिँ अस्ट्रेलिया नेपालबाट हामी सिधै मेलबर्न आएको हो। म 26 हामी आइपुग्यौँ र 27 हाम्रो प्रोग्राम थियो र त्यो प्रोग्राम चाहिँ भिक्टोरिया युनिभर्सिटी र नेपालको बिफिन भन्ने एउटा संस्थाको सहकार्यमा लिडरसिप प्रोग्राम भएको थियो र त्यो लिडरसिप प्रोग्राममा चाहिँ नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूका सञ्चालक र उच्च पदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो। अस्ट्रेलियाको विशेष गरी ब्याङ्क तथा वित्तीय संस्थाहरूको संरचनागत स्वरूपहरू कस्तो छ त्यो विषयमा बुझ्ने, एकआपसमा छलफल गर्ने मौका पनि पाइयो। यसै सन्दर्भमा अनरेरी कन्सुलर जनरल नेपालको तर्फबाट चाहिँ उहाँसँग पनि चाहिँ हामीले छलफल गर्ने मौका पायौँ र अस्ट्रेलियामा नेपालीहरूको बसोबास, उनीहरूको जीवनशैली, आर्थिक अवस्था को बारेमा पनि चाहिँ राम्ररी बुझ्ने मौका पाइयो।
कस्तो पाउनुभयो, के प्रमुख मुद्दाहरू लागे यहाँलाई, वा त सबैभन्दा नौलो लागेको केही कुरा, वा नेपालको लागि हुन्छ नि अलिकति काम फाइदा हुन सक्ने खालका केही पाउनुभयो?
अब ब्याङ्किङ प्रणालीको कुरो गर्दाखेरि नेपालको र यहाँकोमा संरचनागत रूपले हेर्दाखेरि त्यति धेरै फरक देखिँदैन होइन। तर के भने टेक्नोलोजी अथवा प्रविधि बेस कारोबार अनि त्यस पछाडि पारदर्शिता, त्यस पछाडि कन्ज्युमर प्रोटेक्सन, ब्याङ्किङ क्षेत्रका कन्ज्युमरहरूको प्रोटेक्सनको लागि चाहिँ यहाँ निकै राम्रो काम गरेको अवस्था देखिएको छ। दोस्रो कुरो चाहिँ नेपालको ब्याङ्किङ प्रणाली र यहाँको ब्याङ्किङ प्रणालीको चाहिँ आधारभूत चाहिँ फरक के छ त विभेद भन्दाखेरि चाहिँ नेपालको ब्याङ्किङ प्रणालीमा केन्द्रीय ब्याङ्कले नै सबै कुराहरू हेर्ने गर्ने गर्दछ। यहाँको ब्याङ्किङ प्रणालीमा चाहिँ केन्द्रीय ब्याङ्कले भुक्तानी प्रणाली र परम्परागत मुद्रा निष्कासनका कामहरू र मोनिटरी पोलिसी सँग सम्बन्धित कामहरूमा मात्रै केन्द्रित रहेको देखियो। ब्याङ्क तथा वित्तीय संस्थाहरूको लागि निर्देशनहरू जारी गर्ने छुट्टै संस्था, त्यस पछाडि सुपरभिजन गर्ने ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई सुपरभिजन गर्ने छुट्टै संस्था भन्दाखेरि यहाँ 3 संस्थाहरू चाहिँ इन्डिपेन्डेन्ट रूपले, स्वतन्त्र रूपले चाहिँ काम गरिरहेको अवस्था छ, जुन हाम्रो देशमा अर्थात् चाहिँ साउथ एसियामा त्यो खालको ब्याङ्किङ प्रणाली छैन र त्यो प्रणालीले यहाँ चाहिँ राम्ररी काम गरेको देख्यो र यो कुरा चाहिँ हामीले राम्ररी प्रत्यक्ष रूपमा बुझ्न, छलफल गर्न, जान्न पायौँ र यसका राम्रा पक्षहरू पनि छन् होइन। र हाम्रो प्रणालीमा चाहिँ केन्द्रीय ब्याङ्कले सबै कार्यहरू चाहिँ गरिरहेको अवस्था चाहिँ छ।
अब नेपालकै कुरा गर्दाखेरि गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म धेरै परिवर्तनहरू भए होइन अब नयाँ सरकारले देश हाँकिरहेको छ एक किसिमले भन्नुपर्दाखेरि र दिनानुदिन नयाँ समाचारहरू पनि आइरहेका छन् होइन त्यस्तै गरी आर्थिक विषयकै कुरा गर्नुपर्दाखेरि अब नवनिर्वाचित अर्थमन्त्री स्वर्णिम वाग्लेजी होइन उहाँ पनि अब अस्ट्रेलियामै विद्यावारिधि गरेर नेपाल जानुभएको अस्ट्रेलियासँग पनि उहाँको नाता छ उहाँको योभन्दा अगाडिको पछिल्लो वर्ष अस्ट्रेलिया भ्रमणका क्रममा हामीसँग कुरा गर्दा पनि उहाँले अब परिवर्तनहरू के निर्वाचन अगाडिको कुरा हो यो चाहिँ होइन के कस्तो हुनुपर्छ भन्ने विषयमा बताउनु भएको थियो र विशेष गरी यही विषयमा प्रश्न सोध्न चाहे होइन कस्तो पाइरहनु भएको छ यहाँले चाहिँ तपाईँले अहिलेका पछिल्ला परिवर्तनहरू भनौँ न
अहिलेको जेएनजी आन्दोलन र यसले ल्याएका परिवर्तनहरू चाहे त्यो राजनीतिक परिवर्तन होस् चाहे अब आर्थिक परिवर्तन त टाइम लाग्छ समय लाग्छ एउटा राम्रो पक्ष नेपाली जनताहरूको लागि के हो भने एउटा थाई सरकार पाँच वर्षसम्म निरन्तर थाई सरकार चाहिँ ले काम गर्छ भन्ने कुरामा चाहिँ हामी सबै ढुक्क छौँ होइन र नेपालको इतिहासमै हेर्ने हो भने भीमसेन थापादेखि अहिलेसम्मको अवस्था राणाकाल 104 वर्षलाई छोड्ने हो भने कुनै पनि सरकार कुनै पनि सरकारको नेतृत्व गर्ने कार्यकारी अधिकारीहरूले पाँच वर्ष शासन गरेको देखिएको छैन र अब चाहिँ त्यो हुन्छ पाँच वर्षसम्म एउटा दिगो रूपले एउटा सरकारले काम गर्यो भने त्यसका चाहिँ सकारात्मक परिणामहरू देशको सबै क्षेत्रमा चाहे त्यो अर्थतन्त्र क्षेत्रमा होस् चाहे सामाजिक निर्माणको क्षेत्रमा होस् सुशासनको क्षेत्रमा होस् चाहिँ एउटा त्यो बलियो आधार स्तम्भ चाहिँ खडा भएको हो कि भन्ने चाहिँ अनुभव गरिएको छ र मलाई लाग्छ मैले त्यो अनुभव गरेका छु सम्पूर्ण नेपाली नेपालमा पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यही अनुभव गर्नुभएको होला जस्तो मलाई लाग्दछ
हजुर अनि जुन नेपालमा केन्द्रीय ब्याङ्कले नै सबै प्रमुख जिम्मेवारीहरू लिने कुरा गर्नुभयो नि होइन अब तपाईँको आफ्नो पनि लामो अनुभव छ यही क्षेत्रमा के परिवर्तन भए चाहिँ सजिलो हुन्थ्यो होला ब्याङ्कलाई पनि र जनतालाई पनि आम मानिसलाई पनि
नेपालमा अब यहाँकै जस्तो वित्तीय प्रणाली विशेष गरी केन्द्रीय ब्याङ्कको संरचनामा आमूल परिवर्तन गर्न सक्ने अवस्था छैन किनभने कतिपय देशहरूले यस्तो खालको प्रणाली लागू गरेर यसबाट फेरि त्यति राम्रो नतिजा नआएपछि फेरि अहिलेकै जुन ब्याङ्किङ प्रणाली छ नेपालको चाहे भारतको होस् चाहे बेलायतको होस् होइन त्यो त्यसमा फर्केको अवस्था चाहिँ छ त्यसले गर्दाखेरि हामीले अहिले ब्याङ्किङ प्रणालीमा सुधार गर्नुपर्ने कुराहरू देख्दाखेरि चाहिँ एउटा कन्ज्युमर ब्याङ्किङ क्षेत्रको कन्ज्युमरहरूको प्रोटेक्सनको लागि एउटा ऐन एकदमै जरुरी छ दोस्रो कुरो वित्तीय प्रणालीमा दबाव आउँदाखेरि विशेष गरी ऋणीहरू यसका चाहिँ ऋणीहरूलाई चाहिँ जुन अर्थतन्त्रमा आएका उतार चढावले जुन असर पारिरहेको छ उनीहरूको नगद प्रवाहको अवस्थामा उनीहरूको इन्कम लेभलमा त्यसले गर्दा कर्जाहरू डिफल्ट हुने अर्थात् कर्जा चाहिँ खराब कर्जामा परिणत हुने अवस्था चाहिँ बढिरहेको अवस्था भएको हुनाले अहिले चाहिँ मलाई लाग्छ देशको केन्द्रीय ब्याङ्कले इजी यसलाई इज गर्ने इजी मोनिटरी पोलिसी लागू गरेर यिनीहरूलाई एटलिस्ट पनि एसएमईसम्मका ऋणीहरूलाई चाहिँ कसरी प्रोटेक्सन गर्न सकिन्छ उनीहरूलाई बचाउन कसरी सकिन्छ भन्नेतर्फ चाहिँ केही नीतिगत परिवर्तनहरू आम चाहिँ गर्न आवश्यक छ जस्तो मलाई लाग्दछ
वित्तीय स्थायित्वकै विषयलाई जोड्न अर्को प्रश्न जोड्न चाहे अब वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यका साथ अब भनौँ न उच्च आर्थिक वृद्धि हासिल गर्नका लागि भनेर नेपाल राष्ट्र ब्याङ्ककै गभर्नर विश्व पौडेलले पनि हालै त्यो विषयमा पनि रिपोर्ट आएको थियो होइन त्यसको बारेमा पनि बताइदिनुहोस् न
हामी वित्तीय स्थायित्व कायम गर्नका लागि चाहिँ अहिले सबैभन्दा ठुलो चुनौतीको रूपमा भनेको चाहिँ ब्याङ्कहरूको बढ्दै गएको खराब कर्जा हो त्यसले गर्दा त्यो खराब कर्जा बढ्दै गएको अवस्थामा चाहिँ ब्याङ्कहरूले खराब गर्दा असुलीको प्रक्रियाहरू होइन, त्यस पछाडि केन्द्रीय ब्याङ्कले यसमा चाहिँ सहजीकरण गर्नुपर्ने नीतिगत सहजीकरणका व्यवस्थाहरू चाहिँ हिजो परम्परागत रूपमा भन्दा पनि अहिले चाहिँ नयाँ किसिमले जस्तो भनौँ भोलि ठुलो सङ्ख्यामा ऋणीहरूले पैसा तिर्न सकेन भने त्यसले ब्याङ्किङ क्षेत्रलाई दबाबमा ल्याउँछ र अन्ततोगत चाहिँ त्यसले समष्टिगत अर्थतन्त्रमै चाहिँ एउटा नकारात्मक प्रभाव पार्दछ। त्यसले गर्दाखेरि केन्द्रीय ब्याङ्कले नीतिगत सहजीकरण मार्फत चाहिँ ऋणीहरूलाई पनि बचाउने र ब्याङ्कहरूलाई पनि बचाउने खालको चाहिँ नीतिहरू चाहिँ अब ल्याउनुपर्ने आवश्यकता छ, जो विगतमा पनि धेरै देशहरूमा यस्तो आर्थिक प्रतिकूलताको अवस्थामा चाहिँ विभिन्न देशहरूले चाहे त्यो जापानको अवस्थालाई हेरौँ, चाहे त्यो 2007-08 चाहिँ सब प्राइम लेन्डिङबाट चाहिँ उत्पन्न भएको अवस्थालाई हेर्दाखेरि पनि गरिएको थियो होइन, केन्द्रीय ब्याङ्कले या सरकारले, केन्द्रीय ब्याङ्कले मात्रै यो सबै कुराहरू गर्न सक्ने अवस्था नहोला, सरकार र केन्द्रीय ब्याङ्क मिलेर अहिलेको वित्तीय स्थायित्वमा नेपालको वित्तीय स्थायित्वमा पर्न सक्ने चुनौतीहरूलाई चाहिँ व्यवस्थापन गर्नु जरुरी छ। मलाई लाग्छ अहिलेको अर्थमन्त्री यो विषयमा एकदम राम्रो जानकार हुनुहुन्छ, उहाँको चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रको अनुभवले चाहिँ यी कुराहरूलाई चाहिँ सहजिलो किसिमले चाहिँ निस्कनलाई चाहिँ हामीलाई चाहिँ सहयोग पुग्छ जस्तो मलाई लाग्दछ।
तपाईँले उहाँसँग पनि नजिकबाट काम गर्नुभएको छ?
अनि मैले काम गरेको छैन, तर उहाँका आर्टिकलहरू, उहाँका चाहिँ इन्टरभ्यूहरू, उहाँका चाहिँ कुराहरू, उहाँका विभिन्न बेलामा उहाँले गर्नुभएका, उहाँले आर्टिकलको उसमा चाहिँ सँगालो चाहिँ एउटा पुस्तकै प्रकाशित गर्नु, ती सबै कुराहरूलाई हेर्दाखेरि उहाँमा त्यो क्षमता छ र गर्न सक्नुहुन्छ जस्तो लाग्छ। अब यसमा केन्द्रीय ब्याङ्कले परम्परागत रूपबाट भन्दा पनि अलिकति फरवर्ड लुकिङ एप्रोचबाट चाहिँ सरकारलाई सहयोग गर्नुपर्छ र सहयोग गरिरहेको छ, तर अब सहयोग पुगो पुगेन भन्ने कुरा चाहिँ अब आगामी दिनहरूमा त्यसको असर देखिएला होइन, तर केन्द्रीय ब्याङ्क पनि आफ्नो क्षमताले भ्याएसम्म यसमा चाहिँ सुधार गर्छ होला भन्ने चाहिँ मलाई लाग्दछ।
हजुर, अनि अर्को सन्दर्भ जोड्न चाहेँ अब तरलताको विषयमा होइन, अब अहिले नेपालको बजारमा, आर्थिक बजारमा तरलता चाहिँ भएको ब्याङ्कहरूमा पैसा छ तर लगानी भने त्यति नबढेको भन्ने पनि पाइएको छ होइन, यसको मुख्य कारण चाहिँ के होला?
यसको चाहिँ मुख्य कारण अहिले के भने, नेपालको ब्याङ्किङ प्रणालीमा विगत 5 वर्षदेखि केही समय कोरोना काल पछाडि केही नीतिगत कमी कमजोरीहरू भए केन्द्रीय ब्याङ्कबाट चाहिँ रिफाइनान्स गर्दाखेरि जुन ठुलो परिमाण झन्डै दुई खर्ब नेपाली रूपमा झन्डै चाहिँ रिफाइनान्सको रूपमा चाहिँ ऋणीहरूलाई चाहिँ प्रदान गरियो, त्यो वास्तवमा सरकारले गर्नुपर्ने काम केन्द्रीय ब्याङ्कले गर्यो, त्यो एउटा नीतिगत रूपमै त्यो एउटा गम्भीर त्रुटि हो कि जस्तो मलाई लाग्छ होइन,
त्यो चाहिँ किन हुनु पर्यो जस्तो लाग्छ?
अब त्यो त्यतिखेरको सरकार, त्यतिखेरको केन्द्रीय ब्याङ्कको चाहिँ नेतृत्वले गर्यो होला, तर के भने त्यसले गर्दाखेरि के भयो भन्दाखेरि नचाहिने मान्छेहरूले पनि पैसा प्राप्त गरे, चाहिनेहरूलाई दिनुपर्थ्यो, त्यो स्वाभाविक हो, किनभने केन्द्रीय ब्याङ्कसँग त्यतिखेर उसँग यस्तो फन्ड रिफाइनान्स गर्ने फन्ड चाहिँ करिब करिब 52-55 अर्बको थियो, त्यही मात्रै निड्डी बरुवारहरूलाई जुन कोभिडले एकदमै असर पारेको ऋणीहरूलाई दिएको थियो भने त्यो बडा राम्रो हुन्थ्यो, तर ब्ल्याङ्केट रूपमा सबै ऋणी मतलब चाहिँ एउटा पोलिसी बनाएर दिँदाखेरि नचाहिने मान्छेहरूले पनि जब पैसो पाउँदाखेरि, फन्ड पाउँदाखेरि चाहिँ त्यो मिसयुज पनि भयो कि भन्ने एउटा अनुमान गर्न सकिन्छ, भले अहिले त्यो सबै लोनहरू केन्द्रीय ब्याङ्कबाटमा चाहिँ भुक्तानी भइसकेको अवस्था छ, तर त्यसले के भयो भन्दाखेरि एउटा प्रब्लम त्यहाँबाट पनि जन्मियो कि जस्तो लाग्छ। अर्को चाहिँ के भने, नेपालको अर्थतन्त्रमा चाहिँ कहिले तरलता अधिक हुने र कहिले तरलता चाहिँ क्रन्च हुने नहुने ड्राई हुने
यो अलिकति हामीलाई बुझाइदिनुहोस् न अलिकति श्रोताहरूलाई दर्शकहरूलाई होइन अलिक सरल भाषामा बुझाउनु पर्दा चाहिँ तरलता र नेपाली आर्थिक बजारमा
तरलता भनेको चाहिँ के भन्दाखेरि ब्याङ्कहरूसँग लगानी योग्य रकम नहुनु तरलताको अभाव ब्याङ्कहरूसँग लगानी योग्य रकम धेरै हुनु अधिक तरलताको अवस्था र त्यो त्यसलाई व्यवस्थापन गर्न केन्द्रीय ब्याङ्कले चाहिँ तरलता बजारमा छोड्ने मतलब असजिलो भएको अवस्थामा नरम खालको उदार खालको मोनिटरी पोलिसी ल्याएर तरलता बजारमा पठाउने र अधिक तरलता बजारमा भएको अवस्थामा चाहिँ अलिक कठोर खालको मोनिटरी पोलिसी ल्याएर तरलता तान्ने गर्ने चाहिँ गर्दछ यसमा यहाँ मात्रै होइन संसारको केन्द्रीय ब्याङ्कको फेरि लिगल ड्युटी पनि हो कानुनी दायित्व पनि हो होइन त्यस कारणले त्यो गरिरहेको हुन्छ त्यसले ब्याज दर नियन्त्रण ब्याज दरलाई एउटा चाहिँ उपयुक्त लेभल स्तरमा राख्न कायम गर्दछ त्यसले गर्दाखेरि यो तरलता बढी हुने र घटी हुने चाहिँ भइ नै रहन्छ सब संसारकै अर्थतन्त्रमा हुन्छ होइन तर हाम्रो अर्थतन्त्रमा चाहिँ के हो भने विगत 3-4 वर्षदेखि तरलता चाहिँ अधिक भयो अहिले लगानी योग्य बरबरहरू नि बजारमा भएन ऋणीहरू नि भएन या ऋणीहरूले अहिले जोखिम लिएर लगानी गर्न चाहेन होइन त्यसले यी त्यसको प्रमुख कारण चाहिँ के हुनसक्छ भने सरकारको पुँजीगत खर्च जस्तो विकास खर्च भनौँ अहिले बुझ्ने भाषामा अहिले तपाईँले बुझ्ने भाषामा पुँजीगत खर्च विकास खर्चमा चाहिँ सरकारको एकदमै कम कुल हाम्रो बजेटको चाहिँ 15-20% अर्थात् 20% हाराहारीमा मात्रै चाहिँ वास्तविक विकास खर्च भएर चाहिँ यो विकास खर्चलाई चाहिँ यदि हामीले चाहिँ 50% पुर्याउने बजेटको जस्तो भनौँ अहिले 18 खर्बको बजेटमा हामीले चाहिँ 9 खर्ब बजेट चाहिँ विकास खर्चमा लायौँ भने यी सबै कुराहरू फेरि अर्थतन्त्रमा देखिएका असहजताहरू चाहिँ आफै समाधान मतलब सम्बोधन हुँदै जान्छन् त्यस कारणले गर्दाखेरि यसको मेजर प्लेयर एउटा सरकार पनि हो होइन अब सरकारले अब नयाँ सरकार बनाएको छ एकदम थाई सरकार बनाएको छ अब यो सरकारलाई चाहिँ सरकार ढल्ने भन्ने कुनै चाहिँ त्यस्तो हिजोको जस्तो एकदम कहिले कुन सरकार त्यो अवस्था छैन र अब चाहिँ के भने सरकारको प्रमुख कार्य के भन्दाखेरि कुल बजेटको जुन आकार छ त्यो आकारको चाहिँ एटलिस्ट पनि हामीले 40 या 50% जति चाहिँ विकास खर्चमा लगाउन सक्यौँ भने मलाई लाग्छ अहिले अर्थतन्त्रमा देखिएको ब्याङ्किङ सेक्टरमा देखिएको समस्याहरूमा धेरै असम 50%भन्दा बढी सम्बोधन हुन सक्ने अवस्था छ र योतर्फ सरकार लाग्नुपर्ने हुन्छ अब केन्द्रीय ब्याङ्कले चाहिँ सरकारले बनाउने यो जुन किसिमको बजेट र उस त्यसलाई चाहिँ आवश्यक तरलता चाहिँ को व्यवस्थापन गरिदिनु पर्ने हुन्छ त्यो गरि पनि रहेछ त्यो गर्नु पनि पर्छ र मलाई लाग्छ त्यो भयो भने एउटा वातावरण बन्ने भयो लगानीको वातावरण बन्ने भयो र अर्को कुरो चाहिँ के भने हामीले वैदेशिक रोजगार मतलब फरेन डाइरेक्ट इन्भेस्टमेन्टहरू चाहे त्यो विदेशमा बस्ने नेपालीहरू समुदायहरू मार्फत होस् विदेशका लगानीकर्ताहरू मार्फत होस् होइन यी सबै कुराहरू चाहिँ अब बिस्तारै त्यतातिर हामीले वातावरण बनाउनु पर्ने हुन्छ किनभने हामीसँग एकदम सीमित साधन र स्रोतको सीमितता छ होइन हाम्रो आफ्नै साधन र स्रोत हामी विकास गरेर गर्छौँ भन्ने अवस्था हामीसँग अहिले छैन त्यसले गर्दाखेरि हामीले वैदेशिक लगानीमा पनि निर्भर हुनैपर्छ वैदेशिक ऋण तथा सहयोगमा पनि निर्भरता हाम्रो हुनै पर्ने अवस्था छ त्यसले गर्दाखेरि यो वैदेशिक लगानी विशेष गरी निजी क्षेत्रबाट आउने वैदेशिक लगानीलाई चाहिँ सहजीकरण गरेर त्यसका चाहिँ अवरोधहरूलाई चाहिँ नीतिगत अवरोध होला कानुनी अवरोध होला अर्थात् कानुनी असहजता अवरोध त नभनौँ कानुनी असहजता होला नीतिगत असहज यी तिनीहरूलाई फुकाएर चाहिँ एउटा लगानी योग्य वातावरण बनायौँ भने मलाई लाग्छ वैदेशिक लगानी मार्फत पनि एउटा हामीले अहिलेको असहजतालाई चाहिँ सम्बोधन गर्न सक्ने एउटा त्यो सेक्टर हो अघि मैले भने अर्को चाहिँ सरकारको विकास खर्चको जुन अनुपात छ अहिले साधारण खर्च र विकास खर्च बिचको जुन असमानता छ ठुलो अंश चाहिँ साधारण खर्चमा भइरहेको अवस्था छ, त्यसमा चाहिँ त्यसलाई रिभर्स ठिक उल्टो बनाउनुतर्फ चाहिँ सरकारको बजेट तथा नीति तथा बजेट या नीति तथा कार्यक्रम चाहिँ त्यहाँतिर परिलक्षित हुनुपर्छ भन्ने मलाई लाग्छ। र ब्याङ्किङ सेक्टरले मलाई लाग्छ यो धेरै कुराहरू हामीले आधारहरू आधार स्तम्भहरू तयार भइसकेका छन् होइन, अरू सेक्टरभन्दा मोर एकदम पारदर्शी पनि छ ब्याङ्किङ सेक्टर होइन। त्यसले गर्दाखेरि यी सबै अहिलेका असहजताहरूलाई चाहिँ विशेष क्रमशः सम्बोधन हुँदै जान्छ भन्ने चाहिँ म विश्वस्त छु।
अब यसैमा लगानीकै कुरालाई नै निरन्तरता दिउँ, विशेष गरी वैदेशिक लगानी होइन। अब अस्ट्रेलियाकै कुरा गर्दा अस्ट्रेलियामा अब योभन्दा अगाडिको जनगणना सन् 2021 जुन भएको थियो त्यति बेलाको संख्या अनुसार चाहिँ 1,22,000 भन्दा धेरै नेपाली भाषीहरू चाहिँ अस्ट्रेलियामा रहेको त्यति बेलाको जनगणनाले देखाएको थियो। र अब केही महिनामा यस वर्ष पनि अर्को सेन्सस हुँदैछ होइन, त्यो भयो नेपाली भाषीहरूको मात्र जनसङ्ख्या अस्ट्रेलियामा। अब हिजो आज मात्रै आएको नयाँ रिपोर्टले के पनि देखाएको छ भने अब अस्ट्रेलियाको नागरिकता लिने विश्वभरबाट यता आएर अस्ट्रेलियन नागरिकता लिने मानिसहरूमा पनि नेपाली नेपालबाट आउने मानिसहरूको संख्या पनि धेरै नै छ, टप 10 भित्रै परेको छ होइन। भनेपछि नेपालीहरू नेपाली भाषीहरू भनौँ न अस्ट्रेलियामा आउने क्रम त त्यो त छ भन्ने त नौलो कुरा भएन होइन। अब धेरै हामीले यता अस्ट्रेलियाको नेपाली समुदाय हाम्रा श्रोताहरू दर्शकहरूसँग कुराकानी गर्दा पनि उहाँहरूको एउटा गुनासो चाहिँ के पनि हुने गरेको छ भने अस्ट्रेलियामा रहेर नेपालमा लगानी गर्न चाहिँ अलिक गाह्रो छ, केही नीतिगत कुराहरूले गर्दा बाधाहरू छन्, त्यति सजिलो छैन भनेर धेरैले भन्नुहुन्छ होइन। यसलाई चाहिँ कसरी लिनुभएको छ वा भनौँ न हामीले चाहिँ के बुझ्न जरुरी छ?
मैले अघि नै पनि भनिसकेँ, फेरि म यसलाई अलिकति अझ प्रस्ट्याउन प्रयास गर्छु। केही नीतिगत केही कानुनी केही अप्ठ्याराहरू पक्कै पनि थिए, त्यही भएर नेपालमा आशातीत रूपमा हामीले चाहिँ लगानी भित्राउन सकेनौँ वैदेशिक लगानीलाई है। त्यसमा दुई चारवटा कुरा एकदमै हामीले विचार गर्नुपर्ने हुन्छ वैदेशिक लगानीमा। जस्तो सामान्य, म तपाईँलाई एउटा सामान्य उदाहरण दिन्छु, यदि कोही अस्ट्रेलियन नागरिक चाहे त्यो नेपाली भाषी होस् चाहे त्यो भारतीय भाषी इन्डियन मूलको होस् चाहे यहीँको अस्ट्रेलियन मूलका आदिवासी यहाँका चाहिँ पुराना बासिन्दाहरू हुन्, तिनीहरूले लगानी गर्दाखेरि दुई तिनवटा कुराको चाहिँ प्रत्याभूति खोज्छन्। एउटा ब्याङ्किङ प्रणाली त्यहाँ के छ, विदेशका वैदेशिक ब्याङ्क विदेशका अन्तर्राष्ट्रिय ब्याङ्कहरूको अवस्था के छ, सञ्चालन छ कि छैन, नम्बर वान त्यो हेर्छ। दोस्रो कुरो, संसारका एटली केही नभए पनि संसारका नभए पनि मित्र राष्ट्र जस्तो भारत र नेपालको बिचमा धेरै कुरामा समानता छ, त्यस्ता मित्र राष्ट्रका ठुल्ठुला उद्योगी व्यापारीहरूकोले त्यहाँ लगानी गरेका छन् छैन, दोस्रो कुरो त्यो हेर्छ। अब हाम्रोमा एउटा समस्या चाहिँ के छ अहिले देखिएको भने, हिजो केही विदेशी ब्याङ्कहरू थिए, अहिले चाहिँ भनौँ न विदेशी ब्याङ्कहरूमा भारतमा चाहिँ भारतका ब्याङ्कहरू दुईवटा छन्, एउटा छन् भनौँ पूर्ण रूपले, नेपाल एसबिआई ब्याङ्क, अर्को भनेको पन्जाब नेसनल ब्याङ्कको 20% लगानी भएको एभरेस्ट ब्याङ्क छ, र विदेशी चाहिँ ब्याङ्कको रूपमा चाहिँ हामीले इस्टर्न चार्टर ब्याङ्कलाई चाहिँ लिन सक्छौँ होइन। हिजो इन्डोस्विज ब्याङ्क थियो, केही हाम्रा नीतिगत कमी कमजोरीले गर्दा ऊ जान बाध्य पनि भएको थियो होइन, अब त्यो विषय मैले अहिले चर्चा गर्न चाहिँ। अब वैदेशिक लगानीको हिसाबले हेर्दाखेरि चाहिँ के हेरिँदो रहेछ जस्तो मलाई लाग्छ भने, नेपालमा लगानी गर्दाखेरि कमसेकम भारतका ठुल्ठुला चाहिँ बिजनेसम्यानहरू अर्थात् चाहिँ उद्योगीहरू व्यवसायीहरू चाहिँ को चाहिँ त्यहाँ लगानी गरेका छन् छैनन् भनेर पनि एउटा त्यो एउटा प्यारामिटर जस्तो लाग्छ मलाई। जस्तो भनौँ अम्बानीको त्यहाँको अफिस त्यसले लगानी गरे, उहाँले लगानी गर्नुभएको छ कि छैन, अडानीले लगानी गर्नुभएको छ कि छैन भन्ने कुरा पनि हेर्छन् कि जस्तो लागेको छ, होइन? अब यो कहीँ लिखित डकुमेन्ट त मैले पढ्नु पाएको छैन, तर मेरो मलाई लागेको चाहिँ एउटा छिमेकी मुलुक जसमा जहाँ चाहिँ भिसा लाग्दैन, पासपोर्ट लाग्दैन, सजिलै आवत जावत गर्न सकिन्छ, त्यहाँ देशका उद्योगी व्यवसायीहरूले त त्यहाँ लगानी गरेका छैन भने हामीले लगानी गर्दा जोखिम छ कि भन्ने उनीहरूको चाहिँ एउटा मनोविज्ञान उत्पन्न हुन्छ कि। त्यसै कारणले गर्दा वैदेशिक लगानीको कुरो गर्दा हामीले कमसेकम पनि मित्र राष्ट्र भारतका उद्योगी व्यापारीहरूलाई पनि लगानी गर्न आऊ भन्ने वातावरण बनाएर उनीहरूलाई भित्राउन सक्यो भने, अनि हामी अरू देशकाबाट पनि होइन, भारतका पनि छन् है, चिनका पनि छन् है, अर्थात् चाहिँ त्योभन्दा अलिकति यतापट्टि अरू देशका पनि छन् है भन्ने वातावरण पहिला त्यहाँबाट सुरु गर्नुपर्छ होला, अनि मात्रै हामीले आशा गरे जस्तो वैदेशिक लगानी भित्राउन सक्छौँ होला। अब यो कानुनी र नीतिगत उदारता अथवा असहको अप्ठ्याराहरूलाई त सहजीकरण गर्नै पर्छ, कि नत्र भने कसैले पनि आफूले दुःखले कमाएको सम्पत्ति गुमाउनलाई लगानी गर्न जाँदैन, कमाउनलाई जाने हो। त्यस कारणले गर्दा त्यो वातावरण हामीले दिनुपर्छ, त्यो वातावरण हामीले चाहिँ कानुनी रूपमा, नीतिगत रूपमा, हाम्रा आचरण र व्यवहारमा परिवर्तन गरेर त्यो गर्नै पर्छ। यदि त्यो गरिएन भने चाहिँ हामीले चाहिँ वैदेशिक लगानी भित्राउन सक्ने अवस्था चाहिँ नहुन सक्छ। म तपाईँलाई अर्को एउटा बडा एकदम ज्वलन्त उदाहरण के दिन्छु भने, नेपाल राष्ट्र ब्याङ्कले आजभन्दा 12-15 वर्ष अगाडिदेखि नि विदेशमा चाहिँ सञ्चालनमा रहेका ब्याङ्कहरूको शाखा खोल्न सकिन्छ भनेर चाहिँ नीति बनाएको थियो। त्यो नीति बनाउँदा म आफू पनि संलग्न थिएँ। त्यस पछाडि त्यो नीतिमा अझ अलिक कडा भयो कि भनेर अझ सहजीकरण पनि भयो बिचमा, तर पनि एउटा कुनै पनि विदेशका ब्याङ्कहरूले शाखा अहिलेसम्म खोलेको अवस्था छैन, होइन? भनिसकेपछि हाम्रा चाहिँ त्यो जुन विदेशी लगानीकर्ताहरू जुन डराउने वातावरण छ, त्यो डराउने वातावरण होइन, हाँसी हाँसी लगानी गर्न सक्ने वातावरण चाहिँ हामीले बनाउनुपर्छ। त्यो प्रमुख दायित्व हामी सबैको हो, केन्द्रीय ब्याङ्कको पनि, त्यस पछाडि सरकारको पनि, हामी नेपाली जनताको पनि हो। त्यो भयो भने मात्रै चाहिँ हाम्रो चाहिँ लगानीको वातावरण बन्द छ। र हामीले एटलिस्ट पनि न्यूनतम मापदण्ड चाहिँ के हो भने, भारतमा या चिनमा लगानीको, वैदेशिक लगानीको जुन वातावरण छ, त्यही वातावरण चाहिँ एटलिस्ट भयो भने चाहिँ मलाई लाग्छ नेपालमा पनि वैदेशिक लगानी आउँछ जस्तो लाग्दछ।
र कुराकानी जारी रहनेछ यो छोटो ब्रेक पछि।
नेपालको प्रसङ्गमा पछिल्लो समय अब निकै नै हेडलाइन बनिरहेको र आम मानिसहरूको विश्वासलाई पनि अलिकति भनौँ न हल्लाएको विषय चाहिँ अब सहकारी मुद्दाहरू पनि रहेको छ, होइन? यसलाई चाहिँ कस्तो रूपमा लिनुभएको छ सहकारी सम्बन्धी? हजुर,
सहकारीमा केही नीतिगत कमी कमजोरीहरू भयो। कस्तो नीतिगत कमी कमजोरीहरू भयो भने, विशेष गरी सहरी क्षेत्रमा जहाँ ब्याङ्किङ पहुँच पुगेको छ, ब्याङ्किङ सुविधा पुगेको छ, ती सुविधा पुगेको ठाउँहरूमा पनि चाहिँ विशेष गरी काठमाडौँ नै भनौँ न, काठमाडौँमा चाहिँ एउटै बिल्डिङमा 2-3-5 सहकारी पनि सञ्चालन भएका छन्, 1-3 कवर्गका वित्तीय संस्थाका शाखाहरू पनि सञ्चालन भएका छन्। यो खालको चाहिँ र सञ्चालन भएर पनि केही फरक पर्दैन थियो होला, तर सहकारीलाई जुन किसिमले असीमित निक्षेप सङ्कलन गर्ने र असीमित कर्जा दिने जुन परिपाटी चाहिँ नेपाल सरकारले त्यो छुट दियो, त्यो छुटको कारणले नि सहकारीमा समस्या आएको। त्यस कारणले गर्दाखेरि सहकारीलाई चाहिँ सामान्य एउटा चाहिँ उत्पादनसँग जोडेर, बजारसँग जोडेर, मतलब चाहिँ वित्तीय पहुँचसँग जोडेर काम नगरेको कारणले गर्दाखेरि चाहिँ यो अवस्था आएको। उसलाई असीमित निक्षेप सङ्कलन गर्न, असीमित कर्जा प्रवाह गर्न जुन छुट दिएको, अर्थात् जुन उनीहरूलाई चाहिँ त्यो सुविधा पाए, विशेष गरी ऋण तथा बचत सहकारी संस्था, त्यो पनि सहर केन्द्रित संस्थाहरूले समस्या ल्याएका हुन्। फेरि यसको अर्थ यो होइन कि ग्रामीण क्षेत्रमा सञ्चालन भएका सहकारी, अधिकांश सहकारी संस्थाले राम्रो काम गरेका छन् ग्रामीण क्षेत्रमा, चाहे त्यो विषयगत सहकारी संस्था होस्, चाहे त्यो ऋण तथा बचत सहकारी संस्था, ती डुबेका छैनन्। जति डुबे जतिले समस्या ल्याए भनेको चाहिँ सहरी क्षेत्रमा जहाँ ब्याङ्किङ प्रणालीको पहुँच पुगेको छ होइन ती ठाउँहरूमा चाहिँ सहकारीले समस्या ल्याएको हो। त्यसले गर्दाखेरि यो एउटा चाहिँ के भने नीतिगत त्रुटि नै रहेको थियो जसले गर्दा सहकारीमा अहिले यो खालको समस्या आयो। सहकारीको समस्याले केही हदसम्म ब्याङ्किङ नेपालको ब्याङ्किङ प्रणालीलाई पनि एउटा दबाब सामान्य दबाब दिने काम चाहिँ गरेको छ।
हजुर, अनि अहिले अब हेडलाइन बनेको अर्को विषय भनेको सम्पत्ति शुद्धिकरणको छ होइन, एक किसिमको होडबाजी नै चलेको पनि भन्दा गलत नहोला। यो विषयमा चाहिँ अब के कुरालाई प्राथमिकता दिनुपर्छ वा परिवर्तन ल्याउन होइन अलिकति बुझाइदिनुहोस् न।
सम्पत्ति शुद्धिकरणको विषयमा चाहिँ के हो भने पहिला त पारदर्शी हो, सबै काम कारवाहीहरू सबै काम कुराहरू चाहिँ ब्याङ्किङ प्रणाली अर्थात् डिजिटलाइज गरेपछि स्वाभाविक रूपमा सम्पत्ति शुद्धिकरणका मुद्दाहरू हराउँदै जान्छन् र त्यो सम्पत्ति शुद्धिकरणको मुद्दा सँगसँगै अहिले चाहिँ विषय सँगसँगै चाहिँ हामी चाहिँ एफएटिएस फाइनेन्सियल एक्सन टास्क फोर्स को चाहिँ ग्रे लिस्टमा छौँ। उसले चाहिँ केही मापदण्डहरू बनाएको थियो, त्यो मापदण्डहरू पुरा गर भनेर उसले हामीलाई समय दिएको थियो।
हामीले ग्रेलिस्टको अर्थ पनि
ग्रेलिस्ट भनेको चाहिँ कस्तो भने अब व्हाइट ग्रे र ब्ल्याक भनिन्छ होइन, अब ग्रेलिस्ट भनिसकेपछि अब हामीले सुधार गर्नुपर्ने निकै कामहरू चाहिँ गर्न बाँकी छ होइन, र त्यो काम नगरेको कारणले हामीलाई चाहिँ फाइनेन्सियल एक्सन टास्क फोर्सले विशेष गरी सम्पत्ति शुद्धिकरणका विषयहरूमा होइन र नेपाल सरकारले यो सम्पत्ति शुद्धिकरणको विषयमा आफ्नो मूल्याङ्कन गर्दा नि भ्रष्टाचार होइन अनि हुन्डी कालोबजारी अनि त्यस पछाडि यो कुराहरूलाई होइन कर छली अनि त्यस पछाडि यी कुराहरू चाहिँ मेरा चाहिँ प्रमुख चुनौती हुन् भनेर चाहिँ आइडेन्टिफाई गर मतलब चाहिँ यसलाई पहिचान गरेको अवस्था छ। ती कुराहरू नियन्त्रण गर्न सरकारले कानुन पनि बनायो होइन र काम पनि गरिरहेको तर कार्यान्वयन पक्ष फितलो भयो। कानुन पनि बनाएको छ, कानुनमा अन्तर्राष्ट्रिय स्ट्यान्डर्डका मापदण्डहरू समावेश गरेर कानुन पनि बनाइयो तर यसो कार्यान्वयन पक्ष फितलो भएको हुनाले ऊ चाहिँ हाम्रो व्यवहारबाट हाम्रो काम कारवाहीबाट सन्तुष्ट नभएकोले हामीलाई ग्रे लिस्टमा राखेको। ग्रे लिस्टमा राख्नु पछि के हुन्छ कि अब यसको यसले त्यस्तो ठुलो असर नभए पनि ब्याङ्किङ प्रणालीमा चाहिँ के हुन्छ भने धेरै इन्क्वायरीहरू आउने अर्थात् नेपालको पासपोर्ट होल्डर नेपाली नागरिकहरू बाहिर जाँदाखेरि धेरै क्वेसनहरू सोधिने अर्थात् नेपालबाट अन्तर्राष्ट्रिय व्यापारका लागि हामीले कारोबार गर्दाखेरि विदेशी ब्याङ्करले हामीलाई धेरै कुराहरू सोध्ने होइन र हामीहरूप्रति हामीप्रति चाहिँ विश्व समुदाय चाहिँ अलिक कम विश्वास गर्ने खालको अवस्था चाहिँ सिर्जना हुनु हो यसको यसको असर भनेको चाहिँ होइन। त्यसले गर्दाखेरि कानुन पक्ष फितलो थियो। अब मलाई लाग्छ नयाँ सरकार आएको छ, थाहै त्यो प्रधान भएको छ, पाँच वर्षको लागि हामीलाई कुनै अब अप्ठ्यारो अवस्था छैन, सजिलो अवस्था छ। त्यसले गर्दाखेरि सम्पत्ति शुद्धिकरणका विषय पनि सरकारले परिणाममुखी नतिजा निकाल्दै जान्छ भन्ने मलाई लाग्दछ र अब त्यो विषय क्रमशः यसमा सुधार हुँदै जान्छ किनभने सुधार भनेको चाहिँ तलदेखि माथि हुँदैन रहेछ, माथिदेखि तल हुँदैन रहेछ। त्यसले गर्दाखेरि माथि सुध्रेपछि यो सबै तल सुध्रिन्छ भन्ने चाहिँ यो एउटा स्थापित मान्यता नै भएको हुनाले अब यसमा क्रमशः सुधार हुँदै जाने चाहिँ अवस्था देखिएको छ।
अनि अर्को प्रश्न जोड्न चाहेँ, अब नवनिर्वाचित सरकारबाट निर्वाचित भएका गृहमन्त्री सुदन गुरुङको राजीनामाको विषय पनि जोड्न चाहेँ होइन। उनको अब सम्पत्ति विवरणकै विषयमा र एक व्यवसायीसँग नाम जोडिएपछि राजीनामा दिन बाध्य भएका थिए उनले घोषणा गरे होइन। यही विषयमा अब उनका विवरणहरू सार्वजनिक कथित रूपमा उनका विवरणहरू सार्वजनिक गरेको भनेर नोबेल ब्याङ्कमाथि पनि जुन अब आरोप लागेको भन्ने रिपोर्टहरू आएका थिए, ब्याङ्कले त अस्वीकार गर्दै आएको छ होइन। यो विषयमा चाहिँ मैले सोध्न चाहेको प्रश्न चाहिँ यो विषयमा नेपालमा नियम भनौँ न कानुन चाहिँ के हो खासमा भनौँ न अब एक मन्त्रीको यसरी विवरण आयो भन्दा ब्याङ्कहरूको चाहिँ ब्याङ्कहरूको भनौँ न गर्न पाउने नपाउने कुरा के हो त्यो अलिकति बुझाइदियो
यो विषयमा अब राजनीतिक विषय चाहिँ मेरो विषय भएन त्यस कारण मैले त्यो विषयमा प्रवेश गर्न चाहिँ
ब्याङ्कहरूपट्टिको
राजनीतिक विषयको मुद्दाहरू चाहिँ तर मन्त्री मात्र होइन कुनै पनि नागरिकको ब्याङ्किङ विवरणहरू चाहिँ कसैलाई पनि असम्बन्धी कसैलाई पनि दिन पाइँदैन भन्ने कानुनले प्रत्याभूति गरेको छ त्यो ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनमा यो विषय प्रष्ट छ होइन र चार ठाउँ मात्रै हामीले चाहिँ मतलब ब्याङ्क तथा वित्तीय संस्थाले चारवटा क्षेत्रमा मात्रै चारवटा निकायलाई मात्रै उसले दिन सक्छ नेपाल राष्ट्र ब्याङ्क निरीक्षण तथा सुपरिवेक्षण भएको अवस्थामा उसको अडिटर लेखा परीक्षण भएको अवस्थामा लेखा परीक्षकलाई त्यस पछाडि अनुसन्धान गर्ने निकायहरू होइन नेपाल प्रहरी हुनसक्छ अनुसन्धान निकाय सम्पत्ति शुद्धिकरण हुनसक्छ अरू होइन त्यसलाई दिनसक्छ त्यस पछाडि अदालत यी चार पाँचवटा निकाय बाहेक अरू कसैलाई दिन सकिँदैन अब यो विषय अब कसरी गयो के भयो भन्ने कुराको विषय त अनुसन्धानको विषय हो तर जसले गर्यो त्यसले कानुनको चाहिँ उल्लङ्घन हुने काम गरेको अवस्था चाहिँ देखिन्छ होइन यदि यो ब्याङ्किङ सिस्टमबाट यसरी गएको हो भने चाहिँ त्यो कानुनको उल्लङ्घन हो होइन यसमा त अब अनुसन्धान हुँदै होला राष्ट्र ब्याङ्कले पनि यसमा हेर्दै होला होइन कहाँबाट गयो केबाट गयो होइन त्यसले गर्दाखेरि यदि यस्तो हो भने त कानुनले जुन संविधानले नि सम्पत्ति राइटको कुरो गरेको हुनसक्छ होइन अर्थात् संविधानको त कुरो छ भने अब ब्याङ्क तथा वित्तीय संस्था ऐनले प्रष्टसँगले भनेको अवस्थामा चाहिँ यदि यो कुनै कर्मचारीले होस् चाहे कसैले होस् कुनै पनि पदाधिकारीले होस् या कुनै पनि तरिकाले जानु त्यो चाहिँ दण्डनीय नै हो
अब अलिकति फरक विषय जोड्न चाहे कुरा चाहिँ आजभन्दा केही वर्ष अगाडि सन् 2019 लिएर जान चाहे मैले यहाँलाई होइन त्यति बेला नेपाल राष्ट्र ब्याङ्कले सिख धर्मका संस्थापक गुरु नानकको 550 जन्म जयन्तीको अवसरमा 3 स्मारक सिक्काहरू जारी गरेको थियो होइन नेपाली रूपियाँ 100, 1000 र 2500 र त्यसपछि सन् 2022 र 2023 चाहिँ त्यो अस्ट्रेलिया पनि आइपुगे ती सिक्काहरू त्यति बेला समाचार हामीले पनि प्रकाशित गरेका थियौँ होइन अब यो विषयमा चाहिँ अलिकति बताइदिनुहोस् न यस्तो विशेष भनौँ न सिक्काहरू चाहिँ बन्ने प्रक्रिया के हो कसरी यो सुरु भएको थियो
अब यो नेपाल राष्ट्र ब्याङ्कले कहिलेकाहीँ मतलब चाहिँ विशेष अवसरमा विशेष खालका सिक्काहरू त्यो चलन चल्तीका सिक्काहरू होइन विशेष अवसरमा विशेष प्रकारका सिक्काहरू नेपाल सरकारबाट स्वीकृत लिएर छाप्ने मतलब टकमरी गर्ने गर्दछ होइन तपाईँले सोध्नुभएको विषय चाहिँ म पनि प्रत्यक्ष संलग्न भएकै विषय हो होइन त्योभन्दा अगाडि पनि हामीले धेरै अगाडि गुरु गोविन्द सिंहको उसमा पनि यसै गरी निकालेको थियौँ नेपाल राष्ट्रमा निष्कासन गरिएको थियो त्यस कारणले यो चाहिँ के हो भन्दाखेरि नेपालसँग सम्बन्धित नेपालको नेपाल त अब एकदमै धेरै जात जाति धर्म संस्कृति होइन मिलेर कहिले पनि द्वेष झगडा नगरिकन होइन मतलब धर्मको नाममा होस् जातिको नाममा होस् यस्ता कुराहरूमा एक थोपो खुन नभइकन अहिलेसम्म यो मुलुक यहाँसम्म आएको अवस्था हो त्यसले गर्दाखेरि सबै यस्ता महत्त्वपूर्ण अवसरहरूमा नेपाल राष्ट्र ब्याङ्कले कहिलेकाहीँ स्मारिकाहरू गरेर त्यो समुदाय ती व्यक्तित्वहरूलाई चाहिँ एउटा सम्मान गर्ने अर्थात् स्मरण गर्ने काम गरेको छ त्यही सिलसिलामा त्यो गरिएको हो नेपाल राष्ट्र ब्याङ्कले त्यतिखेर नेपाल सरकारको स्वीकृति लिएर गरेको हो त्यसले एउटा नेपालीहरू नेपाल चाहिँ सबै समुदायका लागि सुरक्षित ठाउँ हो होइन जो बसिराख्नु भएको छ चाहे त्यो सिख समुदाय होस् चाहे अरू समुदाय हुन् चाहे मुस्लिम समुदाय हुन् चाहे क्रिस्चियन समुदाय हुन् होइन सबै बाहुल्यता हिन्दूको भए पनि त्यो एउटा सन्देश दिनलाई गरिएको हो र यसलाई सकारात्मक सन्देश पनि दिए जस्तो मलाई लाग्दछ. यस विषयमा मेरो यति नै भनाइराख्न चाहेँ.
हजुर, यसमै यहाँले जुन भन्नुभयो होइन सकारात्मक सन्देश, त्यही कुरामा थियो मेरो अर्को प्रश्न पनि. अब यसरी भनौँ न, दुई देश बीच एउटा अब महत्त्वपूर्ण मिति, महत्त्वपूर्ण समयको बेलामा भएको एउटा आदान प्रदानको कुरा थियो होइन. अब यस्ता विशेष सिक्काहरू वा भनौँ न यस्तो विशेष कार्यक्रमहरूले चाहिँ सामाजिक एकता अखण्डतामा चाहिँ कस्तो सहयोग पुर्याउँछ
होला? त्यो मैले अलिकति छुट्टाको विषय, सिख समुदायको विषयमा अलिकति मैले छुट्टाको विषयमा फेरि अलिकति प्रश्न पाएँ. सिख समुदाय नेपालमा साह्रै कम छ, एकदमै कम छ. तर सिख समुदायले नेपालको विकासमा विशेष गरी चाहिँ यो यातायात ट्रकहरू बसहरू को सुरुवात चाहिँ सिख समुदाय मार्फत भएको थियो होइन, धेरै अगाडि होइन. त्यस कारणले हाम्रो जुन अहिले यातायात नेटवर्कको जुन आधारभूत फाउन्डेसन, आधारभूत चाहिँ त्यो फाउन्डेसन बसाल्ने काम चाहिँ त्यो समुदायले गरेको थियो. र अहिले एकदमै एकदमै सानो सङ्ख्यामा छ. तर पनि के छ भने सिख समुदायको तपाईँलाई अझ 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 योभन्दा अझ एउटा रोचक प्रसङ्ग सिख समुदायको विषय म भन्न चाहेँ. जस्तो पशुपतिनाथको मन्दिर परिसरभित्र अरू कुनै पनि सम्प्रदायको तपाईँ मठ मन्दिर देख्न सक्नुहुन्न, तर सिख समुदायका त्यहाँ दुईवटा चाहिँ गुरु नानकहरू छन्, सानो अवस्थामा छन्, साना छन् होइन. र तिनै दुईवटा गुरुद्वारहरूमा हस्तलिखित, जबकि भारतमा पनि हस्तलिखित गुरु ग्रन्थ साहेब छैन होला, नेपालमा हुनसक्छ कहीँ एक दुईवटा होला, तर त्यहाँ मन्दिरमा चाहिँ मलाई लाग्छ दुईवटा अहिले पनि हस्तलिखित गुरु ग्रन्थ साहेब छन्. र गुरु नानक जब काठमाडौँमा त्यतिखेर आउनुभएको थियो, उहाँले एउटा परम्परा के सुरु गर्नुभएको थियो भने उहाँले एउटा चाहिँ यो फुल बगैँचा चाहिँ बनाउनु भएको थियो, र त्यो फुल बगैँचा मार्फमा दिनै पछि त्यहाँ फुलेका फुलहरू चाहिँ उनेर चाहिँ पशुपतिनाथको माथिको उसमा चाहिँ माथिलो भागमा चाहिँ त्यो फुल चाहिँ माला चाहिँ राख्ने, अर्थात् त्यो माला राखेर रा, पशुपतिनाथलाई चाहिँ सिगार्ने जुन परम्परा उहाँले बसाल्नु, आज पनि त्यो परम्परा कायमै छ. हामीसँग फुल चाहिँ फुल बगैँचा मासियो, अहिले हामी फुल चाहिँ कति नेपालबाट कति भारतबाटै किनिरहेको अवस्था छ, तर त्यो परम्परा अहिले पनि कायम छ. त्यस कारणले गर्दाखेरि त्यो समुदायलाई हामीले एउटा सानो समुदायलाई सम्मानको रूपमा त्यो गर्न न्याय नै हुन्छ कि भनेर त्यतिखेरको राष्ट्रपतिको नेतृत्वले त्यतिखेरको सरकारले गरेको त्यो राम्रै काम गर्यो जस्तो मलाई लाग्छ.
अस्ट्रेलियाको कुरा गर्दा नेपाली भाषीहरू धेरै हुनुहुन्छ होइन, र नयाँ आउने भाइ बहिनीहरूको क्रम पनि जारी नै छ होइन. अब भर्खर भर्खर अब यो अप्रेल महिना भयो, युनिभर्सिटीहरूको पनि अब नयाँ सेमेस्टर एक दुई महिना अगाडि सुरु भएको थियो. अब उहाँहरूलाई चाहिँ भनौँ न, अब नेपालबाट अस्ट्रेलिया आउँदाखेरि झट्टै एकैचोटि आफूले स्वतन्त्र रूपमा, स्वतन्त्रका साथसाथै आर्थिक जिम्मेवारी पनि पहिलो पटक सम्हालिरहनु भएको हुन्छ धेरैजनाले होइन. धेरै कुरा नौलो हुन्छ, एउटा त दुई देशका प्रणालीहरू फरक भइहाले, त्यो पछि अब कति कुरा आफूले नगरी सिकिँदैन भन्ने जस्तो पनि हुन्छ होइन. उहाँहरूलाई सहज बनाउनको लागि चाहिँ नेपालबाट भनौँ न केही गर्न सकिन्छ होला, यो विशेष गरी आर्थिक विषयवस्तुमा के, लाइक अब कसरी कामहरू गर्ने भनौँ न, अब ब्याङ्क अकाउन्ट बनाउनेदेखि लिएर हुन्छ होला होइन, अब सेभिङको कुरा आउँछ, खर्च अब महँगी त्यस्तै छ, मुद्रास्फीति भनौँ होइन. यहाँले चाहिँ आफूलाई चाहिँ कस्तो लाग्छ भनौँ न यसो देख्दाखेरि?
अब जो अस्ट्रेलिया होस् चाहे देश बाहिर पढ्न जाने भाइ बहिनीहरूले चाहिँ एउटा महत्त्वपूर्ण कुरो के बुझिदिनुपर्छ होला भने, हिजोको जस्तो अवस्था छैन अहिले. किनभने कुनै कुरो सिक्न जान्नका लागि, कुनै कुरो सिक्न जान्नका लागि चाहिँ त्यति हिजोको जस्तो अप्ठ्यारो अवस्था नभएको हुनाले, जुन देशमा आफू पढ्न जान्ने हो त्यो देशको सम्पूर्ण ब्याङ्किङ प्रणाली के छ, रोजगारीको अवस्था के छ, आधारभूत कानुनहरू के छन्, के कुराको परिपालना गर्नुपर्छ, कसरी त्यहाँ चाहिँ आफूलाई चाहिँ एउटा चाहिँ प्रतिस्पर्धी बनाउनुपर्छ भन्ने कुराको चाहिँ नेपालमै राम्रो होमवर्क गरेर आइदिनुपर्छ। त्यो भयो भने मलाई लाग्छ त्यति अप्ठ्यारो हुँदैन, किनभने अहिले सबै कुराहरू इन्टरनेट मार्फत, हिजोको अवस्था छैन, आजभन्दा 15-20 वर्ष अगाडि जो आउनुभयो त्यतिखेरको अग्रजहरू उहाँहरूले जस्तो दुःख भोग्नुपर्ने अवस्था चाहिँ पक्कै छैन। तर के भने उहाँहरू त्यसका लागि चाहिँ पर्याप्त गृह कार्य गर्ने, र म अर्को पनि के भन्न चाहन्छु भने कन्सल्टेन्सीमा जाने, तर कन्सल्टेन्सीले भनेका कुराहरू ठिक छ कि छैन भन्ने भेरिफाई गर्ने क्षमता भएर आउनु पर्यो होइन, र यहाँको बारेमा सबै कुरा जान्नु पर्यो, फन्डामेन्टल कानुनहरू, आधारभूत कानुनहरू के छन्, आधारभूत ब्याङ्किङ प्रणाली के छ, कसरी ऊ गर्न सकिन्छ, मतलब चाहिँ रेन्टल लिँदा कसरी लिन सकिन्छ, देखि लिएर यी सबै कुराहरूको पर्याप्त गृह कार्य गरेर आउँदाखेरि मलाई लाग्छ उहाँहरूलाई त्यति अप्ठ्यारो हुन्छ जस्तो लाग्दैन। अहिले मैले सानो कुरो एउटा तपाईँलाई जोड्न के खोजेँ भने, नेपालीहरू धेरै विद्यार्थीहरू बाहिर गए अर्थात् चाहिँ ऊ गए भन्ने कुराहरू पनि आउँछ, तर के भने हामीले महत्त्वपूर्ण कुरो बुझ्नुपर्ने क्या, संसारको माइग्रेसनको क्यारेक्टर के हो त, जस्तो पहाडबाट तराईतिर माइग्रेसन किन भयो, अर्थात् चाहिँ नेपालबाट बाहिर किन माइग्रेसन भइरहेछन् भन्दाखेरि, माइग्रेसनको क्यारेक्टर चाहिँ के हो भन्दाखेरि अन्डर डेभलपबाट डेभलपमा जाने हो होइन। त्यस कारणले अब रिभर्स माइग्रेसन कसरी हुन्छ भन्दाखेरि, हामीले पनि डेभलप गर्नुपऱ्यो, धेरै कुराहरूमा विकास गर्नुपऱ्यो, धेरै कुराहरूमा आफ्नो क्षमता अभिवृद्धि गर्नुपऱ्यो, अनि त्यसपछि रिभर्स माइग्रेसन पनि हुन्छ होइन। त्यसले गर्दाखेरि मलाई लाग्छ हिजो चाइनामा पनि, भारतमा पनि, चिनले पनि, भारतले पनि यस्तै समस्याहरू भोगिरहेको छ थियो, तर आज उनीहरूले त्यो समस्याको जुन ब्लिडिङ रक्तस्राव भइरहेको थियो माइग्रेसनको, त्यसलाई उनीहरू रोक्न सफल भयो। किन सफल भयो भन्दाखेरि आफ्नो देशमा अवसरहरू बनाए, आफ्नो देशमा उनीहरूलाई मान्छेहरूलाई बाहिर नगए पनि हुन्छ भन्ने खालको वातावरण बनायो, त्यसले गर्दाखेरि त्यो रिभर्स माइग्रेसनमा अब हामीले काम गर्नुपर्ने हुन्छ।
अब अर्को सोध्नुपर्ने प्रश्न चाहिँ, अब नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्याउने एउटा पक्ष भनेको रेमिटेन्स हो होइन, अब त्यो सँगै कुरा आउँछ अब विदेशबाट नेपाल पैसा पठाउँदा हुन्डीको, त्यसबारे चाहिँ पछिल्लो समय कस्तो पाउनु भएको छ वा के गरिनुपर्छ?
मलाई म यही विषयमा सबै हाम्रा यहाँ जति पनि अस्ट्रेलियामा बस्नुभएका हाम्रा चाहिँ भाइ बहिना, दाजुभाइ, दिदीबहिनी जति हुनुहुन्छ उहाँहरूलाई एउटा विनम्र अनुरोध के गर्छु भने, हुन्डीबाट पैसा नपठाउनुहोस् कसैलाई पनि, किनभने हुन्डीबाट पठाउनुको अर्थ त्यो इन्कम सोर्स कहीँ पनि देखिँदैन। त्यसले गर्दाखेरि ब्याङ्किङ प्रणालीबाटै पठाउनुहोस्, ब्याङ्किङ प्रणालीबाट या मनी चेन्जरहरूबाट होइन, जहाँबाट सजिलो हुन्छ तपाईँहरूले त्यहाँबाट पठाइदिनुहोस्, ताकि हुन्डीबाट पठाइयो भने त्यो एक त त्यो कानुनले निषेध गरेको काम भयो, अर्को कुरो उहाँहरूलाई नि अप्ठ्यारो पर्छ। मानिलिउँ न कसैले यहाँ कमाउनु भयो $1,00,000 कमाउनु अर्थात् $2,00,000 कमाएर हुन्डीमा ऊ गर्नुभयो, उहाँले 2 करोड रुपियाँ अर्थात् 2,20,00,000 रुपियाँ नेपालमा प्राप्त गर्नुभयो भने उहाँले त्यो पैसालाई ब्याङ्किङ प्रणालीमा राख्नै सक्नुहुन्न होइन। भनिसकेपछि म सबैलाई के अनुरोध गर्दछु भने, होला अहिले अलिकति महँगो होला, ट्रान्सफर कस्ट महँगो होला, रेमिटेन्स कस्ट महँगो होला, त्यसलाई आज भोलि हामी सहजीकरण पक्कै गर्छ, राष्ट्र ब्याङ्कले गर्ला, सरकारले गर्ला, यो विषय सरकारलाई पूर्ण रूपमा जानकार छ, राष्ट्र ब्याङ्कलाई पनि जानकार छ, भोलि गर्ला, तर हुन्डी चिन्ह गरिदिनु होला कसैले पनि होइन, र फर्मल ब्याङ्किङ च्यानलबाटै पैसा पठाइदिनु हुन चाहिँ म सबै दाजुभाइ, दिदीबहिनी, विद्यार्थी जति पनि हुनुहुन्छ यहाँ बस्ने, काम गर्ने, पढ्ने होइन, अरू विभिन्न पेसाहरूमा लाग्ने उहाँहरूलाई त्यो अनुरोध गर्दछु।
अस्ट्रेलिया आउनको लागि जुन फाइनेन्सियल कन्डिसनको अप्रुभ, जुन प्रुफ देखाउनुपर्छ, त्यसको लागि अब नेपालका केही ब्याङ्कहरू मात्रै त्यसमा स्वीकृति प्राप्त छन् होइन, मलाई जानकारी पाए अनुसार, यो चाहिँ किन होला, के गर्नुपर्छ?
अब यो विषय चाहिँ अब त्यो विशुद्ध अस्ट्रेलियन सरकारको विषय हो, त्यो विषयमा हामीले सबैको गर यो गर त्यो गर भन्ने अवस्था हुँदैन, तर कुरो के चाहिँ हो भने, जस्तो म अहिले जुन ब्याङ्कमा संलग्न छु त्यो ब्याङ्क पनि इलिजिबल छ यहाँको प्रोसेसिङको लागि,
सानिमा ब्याङ्क,
सानिमा ब्याङ्क, तर उसमा छैन, फेरि न्युजिल्यान्डका लागि छैन, त्यो कुरो मैले थाहा पाएपछि मैले सिनियर म्यानेजमेन्टलाई यो विषयमा न्युजिल्यान्डको सम्बन्धित निकायलाई चाहिँ तिमीहरूले पत्रचार गरेर सोध भनेर यो विषयमा सोधी खोजी र ऊ गर्ने कामहरू एक दुई लेभलको एक दुई चरणको उनीहरूको चाहिँ डिप्लोमेटहरूसँग हाम्रो संस्थाका प्रमुखहरूले उच्च पदाधिकारीले कुराकानी गर्नुभएछ, मिटिङ गर्नुभएछ। अब यो चाहिँ के हो भने सम्बन्धित ब्याङ्क आफैले हामी संसारभरि नि हामी चाहिँ कारोबार गर्न योग्य छौँ भने किन छैनौँ भनेर जानु चाहिँ पर्यो कि त्यो होइन अब उल्लेख गरेन हामी चाहिँ चुप लगाएर बसौँ भन्ने होइन कि हामी सबै कुरामा छौँ किन तिमीले चाहिँ हामीलाई ए भन्नेलाई देऊ बी भन्नेलाई किन दिएन यो चाहिँ भएन डिस्क्रिम यो हामी पनि त्यो तिम्रो फिट एन्ड प्रोपर टेस्टमा चाहिँ के छन् हामी पनि चाहिँ यसमा चाहिँ प्रतिस्पर्धी छौँ है भन्ने कुरो चाहिँ भन्नुपर्छ। जस्तो मैले अहिले भन्ने न्युजिल्यान्डमा पनि सानिया ब्याङ्क न्युजिल्यान्डका लागि थिएन यो विषयमा अहिले केही कामहरू चाहिँ अघि बढिरहेको अवस्था छ।
अनि नेपालको आफ्नै बिटकोइन चाहिँ कहिले आउला त्यो विषयमा केही छ? क्रिप्टो क्रिप्टो सम्बन्धी कुराहरू धेरै छ।
करेन्सी हामीले एउटा बुझ्नुपर्ने कुरा हो क्रिप्टो करेन्सी भन्दा पनि हामी सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सीमा काम गर्न थालेका छौँ होइन यसको कसरी गर्न सकिन्छ भन्दा क्रिप्टो करेन्सीको विषय मा म त्यति जानकार पनि छैन तर के चाहिँ हो भने हामीले पारम्परिक पेपर करेन्सीबाट हामीले डिजिटल करेन्सी डिजिटल पेमेन्ट डिजिटल डिजिटलाइज सिस्टममा हामी जान सक्थ्यौँ। अब क्रिप्टो करेन्सीमा चाहिँ हामी जान सक्ने हाम्रो मलाई लाग्छ त्यस्ता धेरै हामीसँग त्यो खालको पूर्वाधार त्यो खालको चाहिँ बजार निर्माण भएको छ नि त्यस कारणले यसमा हतारिएर अघि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन। तर डिजिटल करेन्सी डिजिटल पेमेन्ट फुल्ली डिजिटलाइज नेपाल गर्ने विषय चाहिँ हामी अघि बढ्नुपर्छ जस्तो लाग्छ यो विषयमा।
नेपाल र अस्ट्रेलिया बिच अस्ट्रेलिया नेपाल बिच होइन दुई देश बिच अब आउँदा दिनमा केही अब आर्थिक विषयमा केही सम्झौताहरू केही योजनाहरू केही छन् केही स्कुप दिन सक्नुहुन्छ हामीलाई?
अब मलाई चाहिँ के लाग्छ भने जसरी भारतले न्युजिल्यान्डसँग भर्खरै एउटा सम्झौता गरेको छ विशेष गरी चाहिँ विद्यार्थी अनि त्यस पछाडि प्रोफेसनलहरूको लागि त्यसै गरी नेपाल सरकारले पनि अस्ट्रेलियन सरकारसँग गरिदियोस् र अर्को कुरो चाहिँ यसमा नेपालको विशेष गरी सामुदायिक वन विकासमा चाहिँ अस्ट्रेलियन सरकारले जुन हामीलाई जुन सहयोग पुर्याएको छ र हाम्रो विकासमा हाम्रो चाहिँ जनशक्ति डेभलपमेन्टमा जुन सहयोग पुर्याइरहेछ मलाई अब आगामी दिनहरूमा पनि अस्ट्रेलियन सरकारले हिजोको भन्दा अझ बढी हिजोको भन्दा अझ उधार भएर हिजोको भन्दा अझ धेरै क्षेत्रहरूमा गरिदियोस् भन्ने पनि चाहना छ र हामी पनि अस्ट्रेलियन सरकारलाई उसलाई चाहेको होइन हामीले गर्न सक्ने सहयोगहरू गरे दुवै देशको चाहिँ म्युचुअल बेनिफिटको लागि चाहिँ काम होस् आगामी दिनमा भन्ने चाहन्छु यो विषयमा।
र उहाँ हुनुहुन्थ्यो लक्ष्मी प्रपन्न निरौला, नेपाल राष्ट्र ब्याङ्कका एकजना पूर्व निर्देशक तथा प्रवक्ता। अस्ट्रेलिया र नेपाल बीचको आर्थिक सम्बन्ध लगायत नेपालका समसामयिक र आर्थिक विषयवस्तुमा केन्द्रित रहँदै सहकर्मी दिन्ता रिसालसँग गत हप्ता एसबीएसको मेलबर्न स्टुडियोमा बोल्दै र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपीएसको समर्थन वा विरोध छैन। यी जस्तै अन्य अडियो सामग्री हाम्रो पोडकास्ट फिडमा उपलब्ध छन् जुन तपाईँले एप्पल पोडकास्ट स्पोटिफाई वा तपाईँले पोडकास्ट सुन्ने जुनसुकै सेवा मार्फत निशुल्क सुन्न सक्नुहुनेछ। यसका लागि एसबीएस नेपाली पोडकास्ट भनेर खोज्नुहोला। हाम्रा थप सामग्री हाम्रो वेबसाइट sbs.com.au/nepali वा सोसल मिडिया अन्तर्गतका फेसबुक इन्स्टाग्राम र एक्समा @SBS नेपालीमा पाउन सक्नुहुनेछ। ती सामग्रीबारे केही प्रतिक्रिया सल्लाह वा सुझाव भए हामीलाई यिनै सोसल मिडिया मार्फत वा इमेलबाट सम्पर्क गर्न सक्नुहुनेछ। ठेगाना हो nepali.program@sbs.com.au।
Your news from here
and hits from home. SBS South Asian.
Like, share र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।